الحمد لله رب العالمين، الصلاة والسلام على رسول الكريم، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. سورہ النساء کی 69 نمبر آیت ہے، یہ ہم نے ہلکا سا ترجمہ کر کے بنیادی بات سمجھ لی تھی، لیکن اب تفصیل سے دیکھتے ہیں. فرمایا کہ وَمَن يُطِعِ اللَّهَ وَالرَّسُولَ فَأُولَٰئِكَ مَعَ الَّذِينَ أَنْعَمَ اللَّهُ عَلَيْهِم مِّنَ النَّبِيِّينَ وَالصِّدِّيقِينَ وَالشُّهَدَاءِ وَالصَّالِحِينَ وَحَسُنَ أُولَٰئِكَ رَفِيقًا. جو اللہ کی اطاعت کرتے ہیں اور اس کے رسول کی اطاعت کرتے ہیں تو وہ ہیں جو ان لوگوں کے ساتھ ہوں گے جن پہ اللہ نے انعام کیا ہے. وہ کون کون ہیں؟ وہ نبی ہیں جن پہ اللہ کا انعام ہوا ہے، صدیقین ہیں، شہداء ہیں، صالحین ہیں. وہ ان لوگوں کے ساتھ ہوں گے، یعنی جنت میں یہ ایک دوسرے کے ساتھی بن جائیں گے. تو جو آدمی اللہ کی اطاعت کرے گا اور محمد صلی اللہ علیہ وسلم کی اطاعت کرے گا اچھے طریقے سے، پورے طریقے سے، منافقت کے بغیر، ڈنڈی مارے بغیر، کوتاہی کیے بغیر، تو وہ ان چاروں میں سے کسی نہ کسی درجے کا بن جائے گا. ہو سکتا ہے کہ اس کو نبیوں والی جنت میں نبیوں کے ساتھ رکھا جائے اگر وہ بہت محنت کرتا ہے نیکی کے لیے، دوسرا صدیقین کے ساتھ رکھا جائے، تیسرا شہداء کے ساتھ رکھا جائے، اور صالحین تو خیر سارے ہی ہوتے ہیں، ان کے ساتھ رکھا جائے. تو یہاں گویا چار درجے ہیں لوگوں کے، ایک نبیوں کا درجہ ہے، ایک صدیقین کا درجہ ہے، دوسرا شہداء کا درجہ ہے، اور چوتھا عام صالحین کا. نبیین سے تو ہم واقف ہیں، نبیین کن کو کہتے ہیں؟ نبی جن پہ اللہ کی طرف سے وحی آتی ہے اور ان کو خدا کا پیغام پہنچانے کے لیے چنا جاتا ہے. صدیقین البتہ قرآن کی ایک خاص ٹرم ہے، اصطلاح ہے. اس کے معنی یہ ہوتے ہیں کہ وہ آدمی جو سچائیوں کو پورے طریقے سے قبول کرنے والا، تصدیق کرنے والا. کچھ لوگوں نے یہ بھی ایڈ کیا اس کے اندر شیڈ کہ وہ فوراً ہی جیسے ہی حق سامنے آئے فوراً مان لیتا ہے. یہ وہ لوگ ہوتے ہیں جو اپنے انعاد کو، اپنے تکبر کو، اپنے خیالات کو، اپنے تصورات کو، سنی سنائی باتوں کو، اپنے بنائے ہوئے بڑے بڑے چیزوں کو، تھاٹس کو، وہ رکاوٹ نہیں بننے دیتے. ادھر حق سامنے آیا، ان کو سمجھ آیا، فوراً مان لیں گے. ٹھیک ہے، یہ صدیقین ہیں. لیکن صدیقین نبیوں میں بھی ہوئے ہیں. حضرت ابراہیم کو اور حضرت ادریس کو قرآن نے کہا ہے صدیق النبی، کہ وہ دونوں صدیق بھی تھے، نبی بھی تھے. اور غیر انبیاء میں سے سیدہ مریم کو کہا گیا ہے کہ حضرت عیسیٰ کے حوالے سے کہ امہ کانت صدیقہ، کہ حضرت عیسیٰ کی جو والدہ یعنی حضرت مریم تھی وہ صدیقہ تھی. اس سے یہ بات لگتی ہے کہ رسول کے زمانے میں بھی صدیق ہوتے ہیں اور رسول کے زمانوں کے علاوہ بھی صدیق ہوتے ہیں. ٹھیک ہے، اس کا مطلب کیا ہے؟ اس کا مطلب یہ ہے کہ ایک آدمی اپنے بل بوتے پر، اپنے قلب سلیم کی بنیاد پر، اپنی فطرت کی بنیاد پر سچائیوں کو تلاش کر کے مان لیتا، تو یہ صدیقین ہے. لیکن اصل میں زیادہ بڑی تعداد صدیقین کی وہ نبیوں کے ساتھ ہوتی ہے. نبی آ کے اعلان کرتا ہے تو وہ اس حق کو پہچان کر اس کو تسلیم کر لیتے ہیں اور اپنی ان چیزوں کو رکاوٹ نہیں بننے دیتے جو میں نے بیان کی، تکبر ہے، انا ہے، انعاد ہے، دشمنی ہے، یا اپنے تصورات ہیں، یا آبا و اجداد کا دین ہے، وہ اس کو رکاوٹ نہیں بننے دیتے. یہ سارے کے سارے صدیق ہوں گے آج بھی اور نبی کے زمانے کے بھی. تو جو لوگ حق کو اس طرح سے تسلیم کریں کہ وہ اپنے کسی اس طرح کی کوئی چیز، دنیوی فائدہ بھی شامل کر لیجئے، انعاد، اپنا غصہ، اپنے آبا و اجداد کے ساتھ وابستگی، ان چیزوں کو رکاوٹ نہ بننے دیں، فوراً حق بات کو مان لیں، تو یہ صدیقین ہے. ہو سکتا ہے ہفتہ لگ جائے، 15 دن لگ جائے، 20 دن لگ جائے، لیکن وہ اس وجہ سے نہیں مان رہے ہو، رکاوٹ نہیں بنتی یہ چیز کہ میں ये तो मेरा दुश्मन है जो बात कर रहा है, या ये तो मुझसे छोटा है जो बात कर रहा है, या इसको क्या पता, या हमारे माँ बाप तो ये कहते आ रहे हैं, हमारा दीन तो ये कहता है, हमारा फलां ये कहता है। इन रुकावटों को रुकावट नहीं बनने देते, वो फौरन जैसे ही बात वाजे हो, हाँ बात वाजे होने में टाइम लग सकता है, उनके जहन में कोई सवालात हो सकते हैं, तो जो सहाबा हैं जो हिजरत से पहले पहले ईमान लाए हैं वो सारे के सारे सिद्दीकीन हैं, क्योंकि उनको जितना भी टाइम लगा है वो मान गए हैं बात को समझने में, बात को परखने में, तो ये सिद्दीकीन है। तो ये नबियों के बाद उम्मतियों के लिए सबसे बड़ा दर्जा है, यानी सिद्दीकीन जो है वो नबियों की वाली जन्नत में जाएंगे। एक इसका पहलू ये भी है कि ये सच्चाई पर पूरी तरह कायम रहते हैं। सच्चाई पर पूरी तरह कायम रहने का मतलब यह है कि हर वक्त सच बोलते हुए, सोचते हुए, काम करते हुए कभी भी गलत रास्ते पर नहीं जाते, कभी भी झूठ का रास्ता इख्तियार नहीं करते, ये भी इसका पहलू है। तो जाहिर है कि ये इसका हक रखते हैं कि इनको नबूवत तो नहीं मिली दुनिया में, लेकिन ये हक रखते हैं कि नबियों के साथ जन्नत में रहें। और तीसरा जो ग्रोह है वो शहदा का है। शहदा ये शहीद की जमा है, गवाह जिसको कहते हैं अरबी जुबान में। अरबी जुबान में शहीद कुरान मजीद के ज़माने में अल्लाह की राह में मरने वालों को नहीं कहते थे, ये बहुत बाद में अरबी जुबान में भी चला गया क्योंकि मुफस्सरीन ने इस तरह से लिखना शुरू कर दिया। मसलन इसी शहदा के नीचे बहुत सारे मुफस्सरीन ने लिखा हुआ है कि अल्लाह की राह में जान देने वाले वो शहदा है, लेकिन ये बात का मतलब है, असल मतलब गवाही के हैं। अब गवाह का पूरा तसव्वुर समझ लीजिए ताकि बात वाज़े हो जाए। हर रसूल शाहिद होता है, हर रसूल शाहिद होता है, और इसका क्या मतलब है कि अल्लाह की तरफ से खुदाई गवाह बनकर वो आता है। जब खुदाई गवाह बन के आता है तो इसका मतलब है कि उसकी गवाही पर कोई आदमी मुजरम करार पा सकता है, और उसकी गवाही पर कोई आदमी मोहसिन या जन्नती करार पा सकता है। तो रसूलों के आने पर रसूल क्या करते हैं कि इस तरह से हक बात वाजे करते हैं कि कोई शक की गुंजाइश नहीं रहती, कोई सवाल बाकी नहीं रहता, कोई एतराज बाकी नहीं, हर चीज़ का जवाब दे दिया जाता है। जब हर चीज़ का जवाब दे दिया जाता है और इनकार करने का कोई बहाना मौजूद नहीं रहता, कोई बहाना मौजूद नहीं रहता, तो इस तरह से अल्लाह की गवाही रसूल कायम कर देते हैं। ठीक है, अब इस गवाही के प्रोसेस में जो लोग इस गवाही को मान लेते हैं कि आप अल्लाह के रसूल हैं, वो भी गवाह बन जाते हैं। ठीक है, तो ये भी असल में रसूलों के ज़माने में इनकी तादाद ज़्यादा होती है, जैसे सारे सहाबा को कुरान मजीद ने शहदा कहा, शहदा लिल्ला कुंतुम खैरा उम्मतिन वाली आयतों में और वर रसूल अलैकुम शहीदा वाली आयत में इसी बात को बताया गया है कि सारे के सारे सहाबा की जो जमात है वो शहदा है, ज़िंदगी में भी मरने के बाद भी। ठीक है, तो ये शहदा का मतलब है कि वो जो अमल उनके ऊपर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने किया उसके गवाह हैं, इस बात के गवाह हैं कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के रसूल थे, हमारे बीच में आए थे, उन्होंने ये दिया था, ये किया था, ये कहा था, ये हमारे साथ मामला हुआ, अब हम उनकी गवाही पर पूरी उम्मत गवाही देती आ रही है। यानी जैसे मैंने अपने वालदैन से और अपने बुज़ुर्गों से सुना, मस्जिद में, मदरसे में, स्कूल में, कॉलेज में, यूनिवर्सिटी में, महल्ले में, लड़ाई झगड़े में, हर जगह पे मैंने सुना कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के रसूल हैं और वो 5 नमाजों उन्होंने फ़र्ज की हैं, इस तरह की बातें हमने सुनी। तो ये नस्ल दर नस्ल सहाबा की गवाही से हम चलते चले आ रहे हैं कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के रसूल थे। ये जो शहदा हैं ये रसूलों के ज़माने के हैं, जैसे सिद्दीकीन रसूलों के ज़माने के अलावा हो सकते हैं, वैसे ही शहदा भी रसूलों के ज़माने के अलावा हो सकते हैं। वो लोग हैं कि जो अपने इल्म और अपने अखलाक और अपने किरदार को दीन के गवाही के तौर पर इस्तेमाल करना शुरू कर दें, वो अपने किरदार को इसलिए उस्तवार करें कि वो दीन के नुमाइंदे बन जाएं, दीन के गवाह बन जाएं। उनकी एक एक चीज इस वजह से वो इस्लाह वाली हो जाए कि मैं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के दीन का नुमाइंदा हूं, तो ये ना हो कि मुझे देखकर लोग दीन के बारे में एतराज़ करें, दीन के बारे में उनकी राय ख़राब हो। तो ये वो गवाह हैं जो अपने किरदार और अपनी सीरत से अल्लाह के दीन के नुमाइंदे बन जाते हैं, और ज़ाहिर है कि अपने इल्म की बुनियाद पर बनेंगे वो जो बताएंगे वो फिर। तो इस तरह के लोग भी जो हैं वो शुहदा हैं। तो अब शुहदा का जो दर्जा है वो रसूलों को हासिल होता है, वो उम्मतियों को हासिल होता है जो भी गवाही का काम कर दे, और ये गवाही का काम अपने किरदार और अपनी सीरत से करना है। ठीक है, तो इस एतबार से हम उम्मत मुस्लिमा सारे के सारे अल्लाह के दीन के गवाह हैं, लेकिन बदकिस्मती यह है कि हम ऐसे गवाह हैं कि जैसे कि जिनको देखकर लोग इस्लाम से दूर होते हैं। और चौथी जो चीज़ है वो सालेहीन है, चौथा दर्जा कह लीजिए वो सालेहीन का है। सिद्दीकीन और शोहदा ये तरतीब में बज़ाहिर तीसरे नंबर पे हैं, लेकिन ये दर्जे में एक तरह के करीब करीब हैं, बराबर हैं। सालेहीन जो हैं वो चारों ही होते हैं, यानी नबी भी साले होते हैं, जैसे हज़रत इब्राहीम अलैहिस्सलाम के बारे में कुरान में आया है कि वो आखरत में सालेहीन में से होगा, और सिद्दीकीन भी साले होंगे तो सिद्दीकीन बनेंगे, शोहदा भी साले होंगे तो शोहदा बनेंगे। तो साले असल में वो बुनियादी वस्फ है जो इन सब के अंदर पाया जाता है, लेकिन कुछ सालेहीन ऐसे होंगे कि जो इन मनासिब पर नहीं पहुंचेंगे, बस वो गुनाहगार भी होंगे लेकिन साले होंगे, ना उनको शहादत का दर्जा मिला होगा, ना उनको सिद्दीक का, ना उनको नबी का। नबूवत तो खैर अब बंद हो गई, वो तो किसी को नहीं मिलना, लेकिन सिद्दीक और शहदा का दर्जा अभी भी मिलेगा। तो इस दर्जे को ये दुनिया में नहीं मिलता, ये आखिरत में जाकर पता चलेगा कि कौन सिद्दीक है, कौन शहदा में से है, कौन सालेहीन में से है। दुनिया में हमें नहीं पता, सिर्फ नबियों को पता होता है कि उनको नबी बनाया गया, या नबी अपने साथियों में से किसी को सिद्दीक करार दे दे तो वो एक अलग बात है। तो सालेहीन जो है वो असल में नेक लोग हैं सादा लफ्जों में, लेकिन साले का लुगवी मतलब है फिट, जो किसी जगह पर फिट आ जाए, किसी मकसद में, किसी प्रोग्राम में, किसी स्कीम में। तो साले वो आदमी होगा जो अल्लाह की इस बनाई हुई स्कीम इम्तिहान में अपने आप को पास साबित कर दे। ठीक है, अब उसके लिए उसको क्या करना पड़ता है, नेक अमाल करने पड़ते हैं, ईमान पे कायम रहना पड़ता है, बुराइयों से बचना पड़ता है। तो जो आदमी इन तीनों कामों में बढ़ता चला जाए और इतना ज़्यादा हो जाए कि वो या शहीद के दर्जे पे आ जाए या सिद्दीक के दर्जे पे आ जाए, तो उसको ये दर्जा मिल सकता है। तो अब ये अल्लाह ताला ने बशारत दी है कि जो अल्लाह की बात को मानेगा और इस रसूल की बात को मानेगा यानी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, तो वो इन लोगों का साथी होगा क्यामत वाले दिन, उनको इस दर्जे की जन्नत मिलेगी, वो इनका साथी बनेगा, इनका रफीक होगा, इनकी मजलिसों में जाएगा, इकट्ठे बैठ के खाना खाएंगे, इकट्ठे बैठ के गपशप लगाएंगे, ये उनको जन्नत की, बड़ी जन्नत की बशारत दी गई है। आगे फरमाया वह हसना ओलाई का रफीका, ये बहुत ही अच्छे साथी हैं, ये बहुत ही अच्छे साथी हैं या साथी होंगे। अब ये जो आयत है इसी से बाज हमारे जमाने के एक ग्रोह ने अपने लिए ये मतलब निकाला है कि नबूवत जारी है, यानी जो अल्लाह और अल्लाह के रसूल की इताअत करेगा वो नबी बन जाएगा। ये इस जुमले से ये बिल्कुल कुरान मजीद के कोई लफ्ज़ भी इसको कबूल नहीं करता। ये कहा गया है कि वो नबियों के साथ होगा, ये नहीं कहा गया कि वो नबी हो जाएगा। उसके लिए होना चाहिए वह यकून मिन नबीन व सिद्दीकीन, इस तरह का लफ्ज़ होना चाहिए। तो यहाँ पर मा अल्लाजीना के अल्फाज है, मा अल्लाह उनके साथ होगा, उनका दोस्त होगा, उनका साथी होगा। तो जैसे अबू बकर, उमर, उस्मान, अली नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के दुनिया में साथी थे, इस तरह, ना कि वो नबी हो गए। और इसके ऊपर मजीद है कि यहाँ रफाकत की बात हो रही है, नबी होने की बात नहीं हो रही। ठीक है जी, तो कुछ दर्जे, कुछ दर्जात इनमें ऐसे हैं जो खुदा की तरफ से मिलते हैं, کچھ ایسے ہیں جو آدمی کمائے گا اپنے اعمال سے. تو نبوت کمانے کی چیز نہیں ہے, کمانے کی چیز یہ درجہ ہے, یہ درجہ ہے, ٹھیک ہے, اور وہ بھی دنیا میں نہیں ملنا. یہ تینوں درجے اب دنیا میں ملنے والے نہیں ہیں, آخرت میں پتہ چلے گا. یعنی اگر کوئی صدیق ہے تو محمد صلی اللہ علیہ وسلم موجود نہیں ہے بتانے کے لیے کہ تم صدیق ہو گئے ہو, یا کوئی شہید ہے تو نبی اکرم صلی اللہ علیہ وسلم اب موجود نہیں ہے بتانے کے لیے کہ شہید ہو. تو یہ اللہ کے رسول بتا سکتے تھے, اب وہ موجود نہیں ہے تو اب ہمیں نہیں پتا. ہو سکتا ہے کہ ہم جس آدمی کو حقیر سمجھ رہے ہوں, فقیر سمجھ کے دھکے دے رہے ہوں, کل قیامت والے دن صدیق اٹھے, وہ شہید اٹھے, وہ صالحین میں سے اٹھے, تو ہمیں ان کا نہیں پتا کوئی بھی. اس سے آپ اندازہ کر سکتے ہیں کہ اللہ تعالیٰ کے نزدیک چار ہی درجے ہیں. ایک پانچواں درجہ ہماری امت نے بنایا ہے, وہ ہے اولیاء کا, وہ کوئی درجہ نہیں ہے. دینی اصطلاحات میں وہ کوئی درجہ نہیں ہے, وہ سادہ لفظ ہے دوست کا, کہ اللہ تعالیٰ ان کا دوست ہے, جو ایمان لاتے ہیں اللہ ان کا دوست ہے, بس اس سے زیادہ کچھ نہیں. تو نبی درجہ ہے جو نبوت کی وجہ سے ملتا ہے. ظاہر ہے کہ انبیاء کردار میں بہترین ہوتے ہیں, لیکن صدیق, شہداء اور صالحین یہ وہ درجے ہیں جو اعمال کی وجہ سے مل سکتے ہیں, لیکن قیامت والے دن ملیں گے. بہت سارے صحابہ صدیق ہیں لیکن دنیا میں ان کو نہیں بتایا گیا, صرف ابوبکر صدیق کو بتایا گیا. تو اب یہ سارے پہلو واضح ہو گئے کہ چار درجے ہیں نیک لوگوں کے. اب سورہ فاتحہ کی طرف بھی دھیان دینا چاہیے. وہاں یہ کہا گیا تھا کہ صراط الذین انعمت علیہم, یہاں بتایا گیا ہے کہ ان لوگوں کے ساتھ ہوں گے جن پر اللہ نے نعمت کی ہے. تو اب پتہ چل گیا کہ انعمت علیہم کون ہے, وہ لوگ نہیں ہیں جو ہمارے ہاں تصور کر لیا جاتا ہے, بلکہ وہ نبیوں کا راستہ ہے, وہ نبیوں کے صدیقین کا راستہ ہے, وہ شہداء کا راستہ ہے, ٹھیک ہے, اور وہ صالحین کا راستہ ہے, جن کی میں نے ابھی تفصیل کر دی ہے. یعنی اگر پرانے لوگوں میں سے لیا جائے تو سیدہ مریم, حضرت ابراہیم, وہ بھی صدیق ہیں, ان کا راستہ, ابو بکر صدیق ہے, ان کا راستہ, راستے سے مطلب میں بتا چکا ہوں کہ رویہ. تو شہداء, سارے صحابہ کی جماعت جو اکابر صحابہ ہیں وہ سارے شہداء ہیں, خلفائے راشدہ سارے شہداء ہیں, حکمران صحابہ کہہ لیجئے وہ سارے شہداء ہیں, اور صالحین ان کا راستہ جو اللہ کی میزان میں پورے اترنے والے ہیں وہ صالحین ہیں. تو یہ سارے رفیق ہوں گے. اس سے ایک بات اور واضح ہو رہی ہے کہ جنت میں ہم, اگرچہ جنت بہت بڑی بڑی ہوگی, فاصلہ بیچ میں ہو سکتا ہے کہ ایک نبی کریم صلی اللہ علیہ وسلم کی جنت میں اور ہم میں سے کسی کی جنت میں ایک کروڑ میل کا فاصلہ ہو, لیکن وہ قریب قریب ہوں گے. جیسے ہمارا یہ دنیا گلوبل ویلج بنی تو ہم قریب قریب محسوس کرتے ہیں. ادھر امریکہ میں دھماکہ ہوتا ہے, خبر ہمیں پہنچ جاتی ہے. ایک زمانہ تھا کہ پہنچتی نہیں تھی, کسی کو پتہ بھی نہیں تھا کہ امریکہ کہیں موجود بھی ہے کہ نہیں ہے. تو اب اس طرح سے وہاں جنت میں جو دنیا ہوگی وہ اتنی قربت والی ہوگی کہ ہم اپنی جنت میں بیٹھے ہوئے نبی کریم صلی اللہ علیہ وسلم کی صحبت سے فائدہ اٹھا سکیں گے. تو یہ رفاقت ہے, گپ شپ ہو رہی ہوگی. قرآن نے یہ بھی بیان کیا ہے کہ جنتی دوزخیوں سے باتیں کریں گے, تو صالحین صالحین سے کیوں باتیں نہیں کریں گے وہاں پہ. یہ تو حسن اولائی کا رفیقہ, دوستیاں ہوں گی, گپ شپ ہوگی, اور ظاہر ہے کہ ایک لمبے عرصے تک وہاں رہنا ہے, اور یہ دوستیاں پھر لمبی پکی, وہ جو پنجابی کا محاورہ ہے کہ لنگوٹیا یار, وہ تک ہو جائے گا, ٹھیک ہے. تو یہ ایک بڑا انعام ہے جو اللہ تعالیٰ نے یہاں اعلان کیا ہے, اور یہ دعوت دی ہے اللہ تعالیٰ نے کہ تم لوگ اس راستے پہ چلو تاکہ تمہیں یہ بہت بڑی جنت ملے. اب یہ آیت نمبر 67 جو ہے, اس میں اللہ نے کہا تھا کہ جو اس طرف رائے گا, اس راستے پر جو نبی اکرم صلی اللہ علیہ وسلم بتا رہے ہیں, تو میں ان کو اپنی طرف سے خاص اجر دوں گا. یہ من لدن اجر عظیما, یہ اس کی وضاحت ہے, اس کی تفصیل ہے کہ اجر کیا ملنے والا ہے. اجر چار درجوں والی جنت ہے, نبیوں والی, صدیقین والی, شہداء والی, صالحین والی, یہ جنت ملے گی. اور یہ سارے, یعنی صالحین بھی نبیوں کے رفقا ہوں گے اور صدیقین کے رفقا ہوں گے شہداء کے. درجہ اگرچہ سب سے چھوٹا ہو گیا کہ یہ صرف صالح ہیں, ان کو کوئی بڑا درجہ نہیں مل سکا, لیکن پھر بھی وہ رفیق ہے. فرمایا ذالک الفضل, یہ جو رفاقت میں دوں گا یہ اللہ نے فرمایا کہ میرا خاص فضل ہے من اللہ, اللہ کی طرف سے. وکفا باللہ علیما, اور اللہ تعالیٰ کا علم کافی ہے. کس لیے کافی ہے اللہ کا علم؟ یہ جاننے کے لیے کہ کون صدیق بن سکتا ہے, کون شہید بن سکتا ہے, کون صالح بن سکتا ہے, اور کون دوزخی ہے, کون جنتی ہے, کون رفیق بنے گا, کس کا بنے گا, کیسے بنے گا. یہ سب فضل جو اللہ نے کرنا ہے وہ اپنے علم کی بنیاد پہ کرے گا, اور اللہ تعالیٰ کا علم ناقص نہیں ہے. اس لیے قیامت والے دن جو فیصلے ہوں گے بالکل صحیح زبردست فیصلے ہوں گے, اس میں کوئی بھی آدمی حرف نہیں در سکے گا کہ جی یہ فیصلہ صحیح نہیں ہوا. تو اس جنت کی طرف اللہ تعالیٰ بلا رہے ہیں جس میں یہ لوگ ہمارے آپ کے دوست ہوں گے, ساتھی ہوں گے, اور یہ ایمان والوں کے لیے حیرت, تعجب, سعادت, یعنی الفاظ ہی نہیں میرے پاس کہ میں یہ کہوں کہ ان کی کیا کیفیت ہوگی جب وہ محمد عربی صلی اللہ علیہ وسلم کو دیکھ رہے ہوں گے, ابراہیم علیہ السلام سے مل سکیں گے, جب وہ حضرت صالح سے, حضرت ہود سے, حضرت نوح سے, ان سب لوگوں سے مل سکیں گے, اور پھر صحابہ سے مل سکیں گے, حضرت عیسیٰ کے حواریوں سے مل سکیں گے, تو حضرت اسحاق سے, ان کی بیگمات سے جو ہماری امہات المومنین ہیں, ان سے ہم مل سکیں گے. تو یہ عجیب و غریب ہی منظر ہوگا, وہ وہیں جا کر کچھ اندازہ ہوگا, ہم یہاں بس ہلکا سا کوئی خیال کر سکتے ہیں. تو یہ فضل ہے جو ان لوگوں کو ملے گا جو ایمان لے آئیں گے اور نیک عمل کریں گے اور قیامت میں کامیاب ہونے کی کوشش کریں گے. اور اللہ تعالیٰ جانتے ہیں, چونکہ ہمارے دلوں کے حالات بھی جانتے ہیں, تو جو کوئی منافقت سے ایسا کر رہا ہوگا وہ بھی اللہ تعالیٰ کو پتہ ہے, جو نیکی کے لیے اللہ کو راضی کرنے کے لیے کر رہا ہوگا وہ بھی اللہ کو پتہ ہے. تو ذالک الفضل من اللہ, یہ خدا کا خاص فضل ہوگا. وکفا باللہ علیما, اور اللہ تعالیٰ اس کے لیے کافی ہیں اللہ کا علم کہ وہ اپنے علم کی بنیاد پر فیصلہ کریں. یا ایھا الذین آمنوا خذوا حذرکم فانفروا ثباتا او انفروا جمیعا. اے ایمان والو, اپنے چکنہ ہونے کو اختیار کر لو یا اپنا اسلحہ تھام لو, فانفروا اور نکل پڑو ٹکڑیوں کی صورت میں یا اکٹھے مل کر جہاد کے لیے. یہ اب جو پیچھے بات تھی وہ یہ یاد ہوگا آپ کو, 66 آیت میں جو پچھلی دفعہ ہم نے پچھلی نشست میں پڑھی تھی, اس میں اللہ نے فرمایا تھا کہ اگر میں ان پر لکھ دیتا کہ جنگ کے لیے نکلو, اپنے ساتھیوں کو قتل کرو تو یہ نہ, اور یا میں کہتا کہ جنگ کے لیے نکلو تو یہ نہ نکلتے, ہجرت کے لیے کہتا تو نہ نکلتے. اب یہ اللہ نے کہہ دیا ہے کہ نکلو, ٹھیک ہے. اب نظم کلام کیا ہے؟ یہ ایک ایسی جگہ ہے جہاں پر کافی مفسرین کو مشکل پیش آئی ہے کہ یہ پیچھے سے کیسے جڑ رہا ہے. نظم کلام دو طرح کا ہوتا ہے. ایک نظم کلام ہوتا ہے کہ پچھلی بات سے اس بات کا کیا تعلق ہے, یہاں ایسا تعلق موجود نہیں ہے سوائے جو میں نے ابھی بتا دیا کہ یہ جو پیچھے بات چل رہی تھی 66 نمبر آیت میں کہ اگر میں حکم دوں کہ ایک دوسرے کو قتل کرو یا حکم دوں کہ گھر سے نکلو تو یہ نہیں کریں گے. جیسا ہجرت مدینہ ہوئی یا ہجرت حبشہ ہوئی تو صحابہ تو نکل گئے, لیکن ان منافقوں کو اگر کہا جائے تو نہیں نکلیں گے. ایک تو یہ پہلو ہے, اس پہلو سے حکم آگے کہ اب تمہیں یہ جنگ کرنی ہے. اور دوسرا یہ ہے کہ دوسرا نظم یہ ہوتا ہے کہ ایک مضمون, مثال کے طور پر ہم علامہ اقبال پہ مضمون لکھ رہے ہیں, تو علامہ اقبال کے بارے میں پہلی ہماری سرخی ہوگی پیدائش, ٹھیک ہے, اس کے بعد ہوگی ابتدائی تعلیم. پیدائش کا ابتدائی تعلیم سے کیا تعلق ہے؟ کچھ نہیں, صرف علامہ اقبال کی بات چل رہی ہے, تعلق یہ ہے. تو اس سورہ میں اللہ تعالیٰ احکام دے رہے ہیں جو معاشرے سے متعلق ہیں, لوگوں کے بہبود سے متعلق ہیں. اب یہاں آگے چل کر اللہ تعالیٰ بتائیں گے کہ یہ جنگ کی حکم کس لیے دیا جا رہا ہے. یہ مکہ میں پھنسے ہوئے کمزور لوگوں کے لیے جنگ کا حکم ہے, تو ان کی بہبود کے لیے حکم ہے. یہ سورہ آیت نمبر 75 میں جا کر یہ بات واضح ہو جائے گی. جو حکم آیت نمبر 71 میں دیا جا رہا ہے اس کا مقصد آیت نمبر 75 میں جا کے واضح ہو جائے گا, جس سے اس مضمون مکمل ہو جائے گا اور پوری سورہ کے ساتھ اس کا تعلق واضح ہو جائے گا. تو فرمایا یا ایھا الذین آمنوا خذوا حذرکم. اب حذر جو ہے یہ چکنے ہونے کو کہتے ہیں, بچاؤ کو کہتے ہیں, لیکن اکثر مفسرین نے یہاں اسلحہ لیا ہے کہ اپنا اسلحہ پکڑو, کیونکہ اسلحہ بچنے کا ذریعہ ہوتا ہے. تو یہ ہر زبان میں ہوتا ہے کہ جو چیز بچنے کے لیے جو چیز ہے اس کو بھی حذر کہہ دیں گے. تو مثلا آپ گھڑا ہے تو آپ کہیں گے پانی اٹھا لو, مطلب گھڑا اٹھا لو, تو جب گھڑا اور پانی اکٹھا ہی ہے تو اس لیے وہ پھر اس کے لیے لفظ بول دیا جاتا ہے. جیسے بوتل پینا, تو بوتل تو نہیں پی جاتی, لیکن چونکہ وہ ڈرنک ہمیشہ بوتل میں ہی آتا ہے تو اس لیے ہم نے بوتل بولنا شروع کر دیا. تو اس طرح سے الفاظ جو ہیں وہ جو چیز بچنے کے لیے استعمال ہوگی اس کو بھی حذر کہہ لیں گے. یہ بالکل زبان میں ایسا ہوتا ہے, لیکن یہاں پر دونوں پہلو واضح رہنے چاہیے. کیونکہ خضوع حذرکم, شاید لوگوں کا یہ خیال ہو کہ خضوع جو ہے وہ مادی چیزوں کے لیے آتا ہے, اس وجہ سے وہ اسلحے کی طرف زیادہ چلے گئے کہ خضوع کا مطلب پکڑنا, تو کوئی چیز پکڑنے والی ہوگی تو پکڑیں گے, تو اسلحہ تو پکڑنے والا, لیکن بچاؤ کیسے پکڑیں یہ ذہن ہو سکتا ہے. لیکن خضوع جو ہے, خود جو ہے, یہ اس معنی میں آتا ہے غیر مادی چیزوں کے لیے. جیسے یہود کو کہا گیا خضوع ما آتینکم, جو احکام میں نے, تورات میں نے تمہیں دی ہے اس کو مضبوطی سے تھام لو, یعنی اس میں عمل کرو. ایسا ہی سورہ الاعراف میں ہے کہ خضوع حذر, خضوع الاف, اف کو اپناؤ, معاف کرنے کا طریقہ اختیار کرو. تو اسی طرح سے حذرکم یہاں پر غیر مادی چیز بھی ہو سکتی ہے, یعنی اپنے آپ کو چکنے رکھو کہ دشمن تم پر حملہ آور نہ ہو, سازشیں نہ کرے, یا ارد گرد جو دنیا میں لوگ رہ رہے ہیں ان پر ظلم نہ کریں. تو خضوع حذرکم میں یہ معنی بھی ہیں, اور میرے خیال میں یہی لینے چاہیے. لیکن بہرحال میں اس تفسیر کو غلط نہیں کہہ سکتا جو کہہ رہے کہ اسلحہ تھامو. تو ہوشیار ہو جاؤ, بیدار رہو, اپنے بچاؤ کے لیے ہمیشہ ہمتن گوش رہو. اور پھر فرمایا کہ فن فرو سباتن, نکلو. سبات کہتے ہیں, یہ سباتن کی جمع ہے, اس کا مطلب ہوتا ہے گھڑ سواروں کی ٹولی, چھوٹی سی ٹولی. تو فرمایا کہ تم جنگ کے اعتبار سے جس طرح کے حالات ہوں, کبھی ہو سکتا ہے کہ 10 سوار جا کر لڑائی کرائیں, اپنا کام کرائیں, ہو سکتا ہے کہ کبھی پورے کو نکلنا پڑے. تو یہ حالات کے اعتبار سے تم فیصلہ کرو گے کہ نکلو, خواہ ٹکڑیوں کی صورت میں, خواہ اکٹھے نکلو. یہ جنگ کی پلاننگ بھی ہو سکتی ہے ایسی کہ بعض اوقات چھوٹے چھوٹے حملے پہلے کیے جاتے ہیں, پھر بڑا حملہ کیا جاتا ہے. تو اس کو اللہ تعالیٰ نے بتایا ہے کہ یہ فن فرو سبات اس لیے کہا کہ اس حکم کو اگر اللہ تعالیٰ سبات نہ بولتے تو ہمیشہ کے لیے سب کے نکلنے کا حکم ہو جاتا. تو ظاہر ہے کہ یہ اللہ تعالیٰ نے حکم ایسا نہیں دیا, کبھی تھوڑے جو لوگ جائیں گے, کبھی زیادہ لوگ جائیں گے. تو اس لیے فرمایا فن فرو سباتن اون فرو جمیا, خاص سب کو نکلنا پڑے, خاص تھوڑا تھوڑا کر کے نکلنا پڑے, جنگ کے لیے نکلو گے. ٹھیک ہے, تو جنگ کے لیے نکلو گے, مقصد آگے 75 نمبر آیت میں جا کر آئے گا, تو اس وقت ہم اس کو واضح کریں گے. ابھی صرف اتنا بات ہے کہ تمہیں اپنا بچاؤ کرنا ہے, بچاؤ کے لیے اسلحہ لینا ہے یا بچاؤ کے لیے بیدار رہنا ہے, دونوں معنی اس کے اندر آ جائیں گے, کیونکہ حذر کا مطلب چکننا اور بیدار اور حفاظت, بچنا ہے. تو خضوع حذرکم, اپنا بچاؤ اختیار کرو دونوں اعتبار سے, بیداری کے اعتبار سے اور چکنے ہونے کے اعتبار سے اور اسلحے کے اعتبار سے. اور تم نکلو گے جہاد کے لیے, کبھی تھوڑے کبھی زیادہ. یہ جہاد کی میں نے بتایا کہ طریقہ. وَإِنَّ مِنْكُمْ لَمَنْ لَيُبَتِّئَنَّ فَإِنْ أَصَابَتْكُمْ مُصِيبَةٌ قَالَ قَدْ أَنْعَمَ اللَّهُ عَلَيَّ اِذْ لَمْ أَكُنْ مَعَهُمْ شَهِيدًا وَلَئِنْ أَصَابَكُمْ فَضْلٌ مِّنَ اللَّهِ لَيَقُولَنَّ كَأَن لَّمْ تَكُن بَيْنَكُمْ وَبَيْنَهُ مَوَدَّةٌ يَا لَيْتَنِي كُنتُ مَعَهُمْ فَأَفُوزَ فَوْزًا عَظِيمًا. اب یہ پھر منافقین جو کہ بیچ میں موجود ہیں تو ان کی وضاحت ہو رہی ہے کہ یہ منافقین کیا کریں گے. تو چونکہ پیچھے بات منافقین کے حوالے سے ہی آئی تھی آیت 66 میں کہ اگر میں ان کو کہوں کہ ایک دوسرے کو قتل کرو تو نہیں کریں گے, اور اگر میں ان کو کہوں کہ اپنا علاقہ چھوڑ کے ہجرت کر جاؤ یہ نہیں کریں گے, تو اس کو یہاں پر بھی بیان کیا ہے कि बेशक तुम में से ऐसे लोग होंगे जो टाल मटोल करेंगे, सुस्ती दिखाएंगे, ढीलापन दिखाएंगे, नहीं जाना चाहिए, जंग नहीं करनी चाहिए, ये नहीं होना चाहिए, या घरों से नहीं निकलेंगे, ऐलान होगा कि आप इकट्ठे हो जाओ कल 10 बजे ट्रेनिंग है जिहाद के लिए, कोई निकलेगा, तो ये या ये होगा, या टाल मटोल करेंगे या सुस्त रवैया इख्तियार करेंगे। तो ये लोग वो हैं जो तुम में से कुछ ऐसे लोग यकीनन मौजूद हैं जो टाल मटोल और ढीलापन जाहिर करेंगे। फाइन असाबत कुम मुसीबतुन, तो अगर तुम्हें उस जंग में, जिस जंग के लिए तुम जाओगे, अगर उस जंग में तुम्हें कोई चीज लाहक हो गई, कोई हादसा हो गया, कोई लोग शहीद हो गए या कोई नुकसान हो गया, तो फिर ये लोग जो हैं जो सुस्ती दिखाएंगे, वो कहेंगे कि अल्लाह का शुक्र है, अल्लाह ने मेरे ऊपर बड़ी नेमत की कि मैं तुम लोगों के साथ वहां मौजूद नहीं था, तो बच गया। यानी मुनाफिक है चुके, तो कह रहा है कि तुम लोगों पर मुसीबत आई, शुक्र है अल्लाह ने मेरे ऊपर बड़ा फजल किया कि मैं वहां मौजूद नहीं था, अगर मैं भी मौजूद होता तो शायद मैं भी मारा जाता। ठीक है, अब हो गया कब, जब उस मुसलमानों को कुछ नुकसान पहुंचेगा, तो ये आदमी जो पीछे रहने वाला है, मुनाफिक है, वो ये कहेगा जी शुक्र है मैं नहीं था वहां पर, नहीं तो मैं भी मारा जाता। वलाइन असाबकुम फजलुन, और अगर जंग में तुम्हें कोई अल्लाह की फजल हासिल हो जाए, लयकुलन्ना, तो ये कहेगा कअन लम तकुन बैनकुम व बैनहुम, ऐसा बातें करेगा कि जैसे तुम और उनके दरमियान कोई मोहब्बत, कोई ताल्लुक नहीं है। क्या कहेगा? कहेगा या लैतनी कुंतुमाहुम, काश मैं भी होता इनके साथ, तो मैं भी इस बड़ी कामयाबी को पा लेता। तो हम मुनाफिक क्या करते हैं, उसकी एक तस्वीर अल्लाह ताला यहाँ खींच रहे हैं। पहली बात ये फरमाई कि मैं तुम्हें हुक्म दे रहा हूँ, तो जो मुनाफिकीन जो 66 नंबर आयत में ज़ेरे बहस हैं, वो सुस्ती जाहिर करेंगे, वो नहीं निकलेंगे जंग के लिए, वो टाल मटोल करेंगे, घर बैठे रहेंगे, और अगर घर बैठे होंगे तो तुम्हें कोई मुसीबत आ जाएगी तो कहेंगे कि ओहो शुक्र है अल्लाह का मैं तुम्हारे साथ नहीं था, वरना मैं भी मारा जाता। और घर बैठे रहेंगे, तुम जंग में जाओगे, कोई चीज़ हासिल करोगे, फतह हासिल होगी या माले गनीमत हासिल होगा, तो ये हो सकेगा ओहो अफसोस, काश मैं भी इन लोगों के साथ होता तो मैं भी ये बड़ी कामयाबी हासिल करता। तो ऐसा लग रहा है कि इनका तुम्हारे साथ कोई ताल्लुक नहीं है। तो मुनाफिक कब मुखलिसाना दोस्त होते हैं? कोई भी नहीं। तो ये एक चीज़ है जिसको यहाँ पे अल्लाह ताला ने बयान किया है। तो अब पेश नज़र ये नहीं था कि जंग जो है वो इस तरह से हुक्म देकर, बल्कि मुनाफिकीन का वो रूप जाहिर करना भी पेश नज़र है कि जिहाद का जब मैं हुक्म दूंगा, हिजरत का हुक्म दूंगा, या कोई और कहूँगा कि अपने इस ये मुजरम को सजा दो, तो ये अपने मुजरम को सजा नहीं देंगे, टाल मटोल करेंगे, हिजरत कहूँगा तो हिजरत नहीं करेंगे, ये हिजरत से भागेंगे, और अगर मैं जिहाद का कहूँगा तो ये हरकत करेंगे। तो पूरा मजमून गोया अल्लाह ताला ने मुनाफिकीन की, ये असल में उस मुआशरे में इन मालूमात का दोहरा किरदार था। एक तो ये कि मुनाफिकीन को अपने ऊपर ध्यान देने का अल्लाह ताला तवज्जो दिला रहे थे कि तुम किस तरह के मुसलमान हो, तुम्हें जन्नत नहीं मिलेगी, तुम दोजख में जाओगे, या और मुसलमानों के लिए ये निशानियां बन जाती थी, जो इस तरह की हरकतें करते थे उनको पता चल जाता था कि ये हमारे मुखलिस साथी नहीं है, ये मुनाफिक है। तो दोहरा किरदार था इन आयतों का, एक मुनाफिकीन को आईना दिखाना, दूसरा मुसलमानों के लिए कुछ निशानी ऐसी बना देना कि वो अपने बीच में बैठे हुए मुनाफिकीन से वाकिफ हो जाए। ये याद रखिए कि मुनाफिकीन के लफ्ज़ से बहुत सारे लोगों ने बहुत सारे नजायज़ फ़ायदे उठाए हैं, अकाबिर साहबा को भी मुनाफिक करार दे दिया है, और ऐसी ऐसी बातें घड़ी हुई हैं कि जी 16 मुनाफिक, नबी सल्लल्लाहु अलैहि वसल्लम नाम भी बता दिए थे, ये भी कर दिया था, वो भी कर दिया था, ये मुनाफिक बिल्कुल वाजे थे, कौन थे, कुरान मजीद से बिल्कुल दो टोक वाजे हो जाता है कि जमात सहाबा जो थी उसमें मुनाफिक नहीं थे, मुनाफिक बदुओं में थे, यहूद में थे, बस कुरान से बिल्कुल वाजे है। कुरान मजीद जो करीबी सहाबा है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के, वहाँ कुरान में पूरा कोई एक इशारा भी नहीं है कि जो उनकी तरफ ज़ेहन जाता हो, पूरा कुरान पढ़ जाइए तो मुनाफिकीन की फहरिस्त कहाँ बनेगी, अराब के अंदर, जो सूरह तौबा में जब आप पहुँचेंगे तो पूरी तफसील से बात वाजे हो जाएगी। तो अराब के अंदर मुनाफिक बनते हैं या यहूद के अंदर से मुनाफिक बनते हैं, پورے قرآن سے یہ بات بالکل مبرہن واضح طور پر ثابت ہو جاتی ہے، اس میں کوئی شبہ نہیں رہتا۔ لیکن بدقسمتی سے جو ہماری امت میں بعض مکاتب فکر ایسے ہیں، فرقے ایسے ہیں کہ جنہوں نے خامخواہ ایک بات بنا رکھی ہے، اور پھر آپ یہ بھی تصور نہیں کر سکتے کہ اللہ تعالیٰ نے ایک رسول کو برپا کیا، ایک خیر امت بنائی، اس خیر امت کو شہادت کا منصب سونپا کہ پوری دنیا پہ وہ لوگوں کو گواہی دے کہ اللہ کے اس رسول کا پیغام تو انہیں پہنچانا ہے، اور ان میں جو پہلا حکمران ہو منافق۔ سوچ سکتے ہیں اللہ کے پلان کتنا ناکام، استغفر اللہ۔ تو یہ بالکل ردی بات ہے، اس کا کوئی حقیقت سے تعلق نہیں ہے۔ تو منافقین قرآن مجید میں جو منافقین زیر بحث ہیں وہ صرف دو جگہ سے تھے، مدینہ کے اندر یہود کے اندر سے تھے، اور باہر مدینہ کے جو عرب تھے، دیہاتی علاقے تھے، عرب کہتے ہیں بدوؤں کو، دیہاتوں میں رہنے والوں کو، تو یہ منافقت کرتے تھے۔ یہ قرآن مجید میں سورہ توبہ میں جاتے جاتے بالکل واضح ہو جائے گا۔ تو اب یہ جو تھے لوگ، یہ ساتھ جانے کو تیار نہیں تھے، نہ جنگوں میں، نہ ہجرت کرنے کو تیار تھے، نہ کوئی مال قربان کرنے کو تیار نہیں تھے۔ منافق بنے بھی اس لیے ہوئے تھے کہ اگر یہود سے فائدہ اٹھ جائے گا تو یہود سے فائدہ اٹھا لیں گے، اور اگر مسلمانوں سے کوئی فائدہ ملتا ہوگا تو اس میں شریک ہو جائیں گے۔ لیکن نہ کھل کے یہودی بنتے تھے، نہ کھل کر مسلمان بنتے تھے۔ تو یہ وہ چیز ہے جس کو یہاں سمجھنا چاہیے۔ تو ان کا کوئی تعلق مسلمانوں سے نہیں تھا، کوئی محبت نہیں تھی، کوئی تعلق نہیں تھا۔ تو ایسا لگتا تھا کہ بس اپنے ہی پڑی ہوئی ہے، کاش جب شکست ہوتی کہتے شکر ہے میں نہیں گیا تھا، جب فائدہ ہوتا تو کاش میں بھی چلا جاتا اور میں بھی یہ فائدہ اٹھا لیتا۔ تو یہ وہ منافقت کا پہلو ہے جس کو نمایاں کرنے کے لیے یہاں پر جہاد کا حکم دیا گیا ہے، تاکہ یہ بالکل گروپ جو ہے نمایاں ہو کر رہ جائے۔ یہ قرآن مجید نے بیان کیا ہے کہ میں یہ چکی چلاتا ہوں، چکی کے الفاظ میرے ہیں، چکی چلاتا ہوں کہ خبیث کو طیب سے الگ کر دوں۔ ہر وقت یہ چکی چل رہی ہے، ہر وقت یہ چکی چل رہی ہے، جنتی اور دوزخیوں کو الگ کرنے کا پروسیس جاری ہے۔ اللہ تعالیٰ نے جیسے جیسے ہم دنیا میں آتے جا رہے ہیں، جاتے جا رہے ہیں، تو جنتی اور دوزخی چنے جائے جا رہے ہیں۔ تو خبیث اور طیب یعنی اچھے لوگ اور برے لوگ الگ الگ ہو رہے ہیں۔ یہ عربی کا لفظ ہے خبیث اور طیب، عربی میں خبیث کا مطلب ناپاک ہے اور طیب کا مطلب پاک ہے، اور اردو میں خبیث کا مطلب کمی ناپن اور اس طرح کی چیزوں والی چیز ہے۔ تو یہ اب اللہ تعالیٰ کہہ رہے ہیں کہ اب جو جہاں پہ معاملہ ہو رہا ہے وہ احکام کے ذریعے سے ہو رہا ہے، جہاد پہ جانا ہے، منافق الگ ہو جائیں گے، بدر میں مسئلہ ہوا الگ ہو جائیں گے، احد میں مسئلہ ہوا الگ ہو جائیں گے۔ تو یہ چیز واضح رہنی چاہیے۔ یہاں پر ایک اور بات واضح کر دوں کہ احد میں جو جن لوگوں کے نام لیے جا رہے ہیں بھاگنے کا، ان کا کوئی ثبوت نہیں ہے، کون بھاگا تھا کون نہیں بھاگا تھا۔ اور بھاگنا یہ صرف بزدلی نہیں ہوتی، یہ ہمیشہ یاد رکھیے کہ یہ اچانک شوق میں چلے جانے کا بھی نتیجہ ہوتی ہے۔ کہ جب یہ خبر پھیلی کہ نبی صلی اللہ علیہ وسلم شہید کر دیے گئے تو بڑے سے بڑا آدمی بھی حوصلہ ہار بیٹھ، یعنی وہ اس شوق میں جا سکتا ہے کہ اس کو سمجھ نہ آئے کہ ہم کیا کرنا ہے، یہ ہو سکتا ہے، کیونکہ رسول کے مرکز کی حیثیت حاصل تھی، وہ انہی کی خاطر چھوڑ کر سب کچھ آئے تھے، انہی کی خاطر جنگیں کر رہے تھے، اور اچانک خبر افواہ پھیلے کہ وہ تو دنیا سے رخصت ہو گئے تو کیا بنے گا۔ تو اس لیے احد میں جو بھاگنے کا عمل ہے اس کو بزدلی نہیں سمجھنا چاہیے، اس کو منافقت نہیں سمجھنا چاہیے، وہ ایک کیفیت کا اظہار ہے، اور اللہ نے اس کو بیان بھی کیا، اس کو کمزوری تو بتایا اللہ تعالیٰ نے، لیکن منافقت نہیں کہا۔ تو یہ بات واضح ہے اب کہ اس میں جہاد کا حکم دیا جا رہا ہے، اور جہاد کے حکم سے پہلے خذو حذرکم کے الفاظ ہیں کہ اپنے بچاؤ کو اختیار کرو۔ بچاؤ میں دونوں چیزیں شامل، میں نے عرض کیا ہے کہ اسلحہ بھی شامل ہے اور بیداری اور چکنا پن، جسوسی کا نظام، یہ سب کچھ اس میں شامل ہو جائے گا۔ جسوسی صدیوں سے ہوتی آ رہی ہے، وہ حزرکم کا حصہ ہے۔ یہ लेकिन हमारे मुल्क में जासूसी जो है वो प्राइवेट चीज़ों में भी होने लग गई, वो नहीं होती, वो नाजायज़ काम है, लेकिन सियासी मुल्क के बारे में, मिल्लत के बारे में ये जासूसी जायज़ जासूसी है, इसको कभी नहीं रोका गया। लेकिन ज़ाती मामलात में कुरान ने वाज़े तौर पर कहा वला तजस्सु, यानी आप लोगों के घरों में बेडरूम में घुस के कैमरे लगा के वीडियोज़ बनाएं और ये काम करें, ये बिल्कुल नाजायज़ काम है। तो अब अल्लाह ताला क्या कह रहे हैं कि मैंने हुक्म दिया है लेकिन तुम में से ऐसे लोग यकीनन मौजूद हैं जो ये हरकत करेंगे कि वो साथ नहीं जाएंगे, और जब तुम्हें कोई मुश्किल आएगी तो कहेंगे शुक्र है हम वहाँ नहीं था, और जब उनको तुम्हें कोई फ़ायदा हासिल होगा कहेंगे ओह अफसोस मैं वहाँ नहीं था वरना मैं भी ये फ़ायदा उठाता। तो इन लोगों को अल्लाह ताला चाहते हैं कि ये आइंदा जंगों में ना जाया करें। फरमाया फल युकातिल फी सबीलिल्लाहि अल्लज़ीना यश्रून अल्हयात अद्दुनिया बिल आखिरा, चाहिए कि अल्लाह के रास्ते में वो जिहाद के लिए निकलें जिन्होंने अपनी दुनिया की ज़िंदगी को आखरत के बदले में बेच दिया। ठीक है, ये अल्लाह का वो सौदा है जो उसने मोमिनीन से कर रखा है कि अल्लाह ताला चाहते हैं कि हम दुनिया की ज़िंदगी को पैसा समझें और उसको देकर आखरत खरीद लें। ज़ाहिर है कि एक मुश्किल काम है, आसान काम नहीं है, लेकिन खाते पीते हुए ज़िंदगी गुजारते हुए आदमी ये कर सकता है, ये कोई ऐसा काम नहीं है कि जो नामुमकिनात में से हो। अब वो कितना बेचता है अपनी दुनिया की ज़िंदगी को आखरत के बदले में, वो अब उसके हौसले पर है, जितना बेच लेगा बेच लेगा। तो अब यहाँ चूंकि एक आदमी मरने जा रहा है, मैदान जंग में उतरने का मतलब है कि कोई तीर कोई तलवार लग सकती है, तो ये तो वही जा सकता है जो इसके लिए तैयार हो, कि अपनी जान देने को तैयार है। तो फरमाया कि फल युकातिल फी सबीलिल्लाहि अल्लज़ीना यश्रून अल्हयात अद्दुनिया बिल आखिरा, तो चाहिए कि सिर्फ वो लोग अल्लाह के रास्ते में निकलें। तब मुनाफिकीन को गोया वाज़े करना शुरू कर दिया, सूरह तौबा तक जाते जाते बिल्कुल निखर के सामने आ जाएंगे, नाम भी ले लिए जाएंगे, यानी ग्रुपों के लोगों के नाम नहीं, ग्रुपों के नाम आ जाएंगे कि कहाँ कहाँ से कौन कौन है। सूरह अल बकरा में और आल इमरान में गुजर चुकी है बात कि मुनाफिक कहाँ से आए थे, वो यहूद के पास से आते थे, वो भी वाजे हो चुका हुआ है। तो यहाँ पर अब अपनी सफ़ों में से उनको निकालने का हुक्म दे दिया है कि मैदान जंग में जब उतरो तो तुम्हारे पास ये लोग नहीं होने चाहिए तुम्हारे साथियों में से। वमई युकातिल फी सबीलिल्लाहि फयुक्तल, तो जो भी अल्लाह की राह में जिहाद के लिए निकलेगा तो वो यकीनन हो सकता है कि मारा जाए, और या ग़लिब या वो ग़ालिब आए, दोनों इम्कान होते हैं कि हम जीत कर वापस आ जाएं या मारे जाएं। खा जंग फतह हो खा शिकस्त हो, बहुत सारे लोग मारे जाते हैं, बदर में भी लोग शहीद हुए, उहद में भी हुए, हर जंग में हुए, तो शहीद होने का अमल तो हर जंग में होता है। तो ये ना ख्याल किया जाए कि वो लोजी मारे गए। ये बहुत सारे लोगों को सवाल पैदा होता है हमारे कानून इत्माम हुज्जत की रोशनी में कि अगर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इत्माम हुज्जत किया था और सिर्फ मोमिनीन को बचाना पेश नज़र था और काफरों को मौत की सजा देनी थी, उनको सवाल पैदा होता है कि फिर हज़रत सुमैया को क्यों कत्ल किया गया, हज़रत हारिस को क्यों कत्ल किया, यानी शहीद कर दिए गए, वो तो उनको बचाया क्यों नहीं गया। नहीं, ये शहीद होते हैं, तो इनको फसौफ़न होती ही अजर अजीम, इनको अजर अजीम मिलता है। मौत सजा नहीं है, मुजरम को जो मौत की सजा दी जाती है वो सजा होती है, मरना तो हर एक ने है। अंबिया भी दुनिया से गए, रसूल भी गए, सालेहीन भी गए, शहदा भी गए, सिद्दीकीन भी गए, मौत सजा नहीं है। मुजरम को जब मौत दी जाती है तो वो सजा होती है। तो ये जो शहीद होते हैं ये अल्लाह की राह में अपनी जान का नजराना पेश करते हैं, तो इनको फरमाया कि दोनों को जो जिहाद पे जाएंगे मारे जाएं वहाँ पर, यानी शहीद हो जाएं या गालिब होकर आए कामयाब होकर आए, दोनों को अजर मिलेगा, दोनों को कोई कमी नहीं अजर की, दोनों को अजर मिलेगा। ठीक है, तो ये नहीं कि जो शहीद नहीं हुए उनको अजर नहीं मिलेगा, नहीं, उनको भी अजर मिलेगा, जो शहीद हो गए तो वो तो बिल्कुल। तब यहाँ देखिए कि अल्लाह ताला ने फयुक्तल का लफ्ज़ बोला है शहीद होने के लिए, تو شہید ہونا قرآن مجید کے زمانے میں شاہد یا شہد کا مطلب شہید ہونا نہیں تھا، بس گواہ ہے. تو اسی روشنی میں وہ آیت یہ جو ہے صدیقین و شہداء کی آیت کو سمجھنا چاہیے. وقت ہو گیا ہے، یا روک لیتے ہیں. وآخر دعوانا الحمدللہ رب العالمین.